جزاك الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. پچھلی کلاس میں ہم نے سورہ بنی اسرائیل پڑھنی شروع کری تھی، اور شروع کی جو یہ ایک آیت ہے، پہلی آیت جو ہے سورت کی، تو اس کا ترجمہ ہی پڑھا تھا، اور اسی کے اندر ہی کافی الفاظ کی تشریح وغیرہ میں وقت نکل گیا تھا، پوری کلاس مکمل ہو گئی تھی، اور شاید ہم نے صرف خلاصہ تفسیر ہی پھر اس کے بعد پڑھ کے مکمل کر لیا تھا. تو آج جو ہے وہ ہم معارف و مسائل پڑھنا شروع کر رہے ہیں، پیج نمبر 438 سے، معارف القرآن کی جلد نمبر 5. امید ہے کہ سب کے سامنے اصل کتاب کھلی ہوگی، اور اگر پرنٹڈ کتاب موجود نہیں ہے تو کم از کم اپنی اسکرین کے اوپر جو ہے وہ اس کو دیکھ رہے ہوں گے. اللہ جزائے خیر دے کلاس کوآرڈینیٹر کو کہ انہوں نے صفحے کو اسکرین کے اوپر شیئر بھی کیا ہوا ہے، تو اگر کوئی اس کو نہیں دیکھ رہا ہے تو وہ اپنے دوسری ونڈوز کو بند کر کے جو ہے وہ والی ونڈو کھول لے زوم کی، جس کے اوپر کہ یہ صفحہ شیئر ہوا ہوا ہے، تاکہ آپ کے سامنے اس کا ٹیکسٹ بھی موجود ہو. تو معارف و مسائل میں حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ اپنی تحقیق بیان فرماتے ہیں، ترجمے میں تو حضرت شیخ الہند رحمۃ اللہ علیہ کا ترجمہ لے لیتے ہیں، اور خلاصہ تفسیر جو ہے وہ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کے بیان القرآن سے نقل کرتے ہیں. معروف و مسائل جو ہے ان کی اپنی تحقیق ہوتی ہے. تو اس میں حضرت فرماتے ہیں کہ اس آیت میں واقعہ معراج کا بیان ہے، جو ہمارے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا ایک خصوصی اعزاز اور امتیازی معجزہ ہے. کس آیت میں؟ ایک دفعہ بس کوئی ترجمہ دیکھ لیتے ہیں کہ پاک ذات ہے، سبحان الذی، پاک ہے وہ ذات جو لے گئی اپنے بندے کو راتوں رات مسجد حرام سے مسجد اقصی تک، جس کو گھیر رکھا ہے ہماری برکت نے تاکہ دکھلائیں اس کو کچھ اپنی قدرت کے نمونے، وہی ہے سننے والا اور دیکھنے والا، انہ هو السمیع البصیر. تو اس میں جو راتوں رات لے جانے کا تذکرہ ہے نا، تو یہ واقعہ معراج کا ذکر ہے. نبی علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے یہ جو معراج عطا فرمائی، یہ کسی اور نبی کو اس شکل میں معراج عطا نہیں فرمائی گئی. ٹھیک ہے کہ جسمانی صورت میں اس نبی کو جو ہے وہ ساتویں آسمان تک اور سدرت المنتہا تک، بلکہ اپنی ملاقات تک جو ہے وہ پہنچایا گیا ہو، یہ کسی دوسرے نبی کو زندگی میں، دنیاوی زندگی میں، یعنی اس دنیاوی جسم کے ساتھ کسی دوسرے نبی کو ایسی معراج عطا نہیں ہوئی. تو یہ امتیاز ہے، یہ یونیکنیس ہے ہمارے نبی علیہ الصلوۃ والسلام کی. آگے فرماتے ہیں کہ لفظ اسرا، یہ اسرا ان سے مشتق ہے، یعنی اس کا جو روٹ ورڈ ہے، مصدر ہے، وہ اسرا ان ہے. اسرا یسر او اسرا ان، باب افعال سے ہے یہ. تو اس کے لغوی معنی رات کو لے جانے کے ہیں، ٹھیک ہے. اسرا یسر او اسرا، یہ جو اسران کا جو لفظ ہے اس کا مطلب ہے خاص رات کو سفر کرنا، ٹھیک ہے. تو اس کے بعد لیلن کے لفظ سے صراحتن بھی اس مفہوم کو واضح کر دیا. اچھا، یہ ہم نے شاید پڑھ بھی لیا تھا میں خان میں شروع کے چند الفاظ، نشان لگانا رہ جاتا ہے تو اس وجہ سے یاد نہیں رہتا. تو خیر، لفظ لیلن کے نکرہ لانے سے اس طرف بھی اشارہ کر دیا کہ اس تمام واقعے میں پوری رات بھی صرف نہیں، بلکہ رات کا ایک حصہ صرف ہوا ہے. ہاں بس یہاں تک پڑھا تھا، یہ نشان ہے موجود، نظر نہیں آ رہا تھا. معرفہ اور نکرہ کی بحث جو ہے جو گرامر عربی تھوڑی بہت پڑھ چکے ہیں تو ان کو اس کا علم ہوگا کہ معرفہ جو ہے وہ ڈیفینیٹو ناؤن کو کہتے ہیں اور نکرہ جو ہے وہ انڈیفینٹ ناؤن کو کہتے ہیں. تو عربی میں انڈیفینٹ ناؤن کی جو ہے نا پھر وہ مفہوم یہ ہوتا ہے کہ اس میں جو ہے وہ کمپلیٹنس مراد نہیں ہوتی, استیعاب مراد نہیں ہوتا. تو پوری رات مراد نہیں ہے بلکہ لیلن رات کا ایک حصہ مراد ہے. ٹھیک ہے. مسجد حرام سے مسجد اقصی تک کا سفر جس کا ذکر اس آیت میں ہے اس کو اسراء کہتے ہیں, اور یہاں سے جو سفر آسمانوں کی طرف ہوا اس کا نام معراج ہے. یعنی جو ہوریزونٹل سفر ہوا ہے نا مکہ مکرمہ سے لے کر کے یعنی زمین ہی کے سرفیس کے اوپر, وہ اسراء ہے. اور پھر اس کے بعد یعنی بیت المقدس سے جو بالکل اوپر, اور اوپر کیسے نبی علیہ الصلوۃ والسلام گئے, کوئی لفٹ ٹائپ کی کوئی چیز, ٹھیک ہے, جس کو ایلیویٹر بھی کہا جاتا ہے نا, تو ایسی کوئی سواری لائی گئی تھی جس کا کہ کچھ علماء نے رف رف بھی نام رکھا ہے. یعنی وہ یہ براق نہیں تھا. براق جو ہے نا وہ تو مکہ مکرمہ سے مسجد اقصی تک لے جانے کے لیے استعمال ہوا تھا, ٹھیک ہے, اور پھر اوپر لے جانے کے لیے یعنی جو ورٹیکل جرنی تھی وہ ایک الگ سواری کے اوپر ہوئی تھی. تو اس جرنی کا نام, اس سفر کا نام معراج ہے, کیونکہ معراج کا جو لفظ ہے نا یہ بھی بتاتا ہے عروج. عروج کہتے ہیں اوپر چڑھنے کو. باقاعدہ کچھ سیڑھیاں ٹائپ کی چیز تھی, لفٹ تھی یا کوئی اور اس قسم کی سواری تھی جس سے کہ معراج ہوئی. اسراء اس آیت کی نص قطعی سے ثابت ہے, ٹھیک ہے, یعنی قطعی طور پر یہ جو نص ہے قرآن مجید کی یہ آیت اس کے الفاظ سے جو ہے وہ اسراء کا سفر ثابت ہے. اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصی, نا, تو اس میں تو بالکل صراحتاً یہ لفظ بھی موجود ہے. اچھا, معراج کا جو لفظ ہے وہ یہاں پر موجود نہیں ہے, لیکن اس کا ثبوت کہاں سے ملتا ہے؟ سورہ نجم کی آیات میں ہے اس کا ثبوت, ٹھیک ہے, اور احادیث متواترہ سے بھی ثابت ہے. سورہ نجم کی آیت ذہن میں مطلب دیکھنا جو ہے وہ یاد ایکچولی کیا ہے سورہ نجم کی آیت, اگر کسی کو یاد ہو یہاں پہ اس کو کوٹ کر سکتے ہیں, ورنہ پھر ہم ایک منٹ کرتے ہیں. تو وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَى عِنْدَ سِدْرَةِ الْمُنْتَهَى. سدرۃ المنتہا کے قریب جو ہے نبی علیہ السلام نے جبرائیل علیہ السلام کو دیکھا. تو سدرۃ المنتہا کہاں پر ہے؟ وہ ساتویں آسمان کے اوپر ہے, ٹھیک ہے. عندها جنۃ المأوى, جنت مأوا کے پاس ہے وہ سدرۃ المنتہا. اذ یخشى السدرۃ ما یخشى, اور اس کے اوپر بیر کے درخت پر, یعنی سدرا جو ہے نا وہ بیر کے بیری کے درخت کو کہتے ہیں, تو اس کے اوپر وہ چیزیں چھائی ہوئی تھیں جو اس پر چھائی ہوئی تھیں, ٹھیک ہے, یعنی فرشتے جو ہے وہ اس کے اوپر گر رہے تھے کچھ حدیثوں کے مطابق, ٹھیک ہے. ما زاغ البصر وما طغى, پیغمبر کی آنکھ نہ تو وہاں پر ہٹی جہاں دیکھنا چاہیے تھا وہیں پہ نبی علیہ الصلوۃ والسلام دیکھ رہے تھے, اور نہ جو ہے وہ آگے دیکھنے کی کوشش کری نبی علیہ الصلوۃ والسلام نے. وما طغى لقد رأى من آیات ربه الکبریٰ, ٹھیک ہے. تو یہ جو آیات سورہ نجم کے اندر ہے نا, تو اس سے جو ہے وہ معراج کا ثبوت ملتا ہے, ठीक है, कि नबी अलैहिस्सलाम आसमानों पर ले जाए गए और जो है वो सिद्रतुल मुंतहा तक पहुंचे और वहां से भी आगे तक भी हदीस मुतवातिरा से पता चलता है। हदीस मुतवातिरा क्या होती है? हदीस की सबसे आला किस्म, ठीक है, जो कि तवातुर के साथ जो है वो सहाबा कराम से मिलती है, ठीक है। यानी हदीस मुतवातिर उस हदीस को कहते हैं कि जिस हदीस को, यानी जिस बात को नबी अलैहिस्सलाम से बहुत सारे सहाबा ने सुना, 10 से ज्यादा या 70 सहाबा ने सुना, यानी बहुत बड़ी तादाद सहाबा ने वो सुनी और फिर उन्होंने जो है वो आगे दूसरे लोगों को बयान करी। तो ऐसी जो बातें हैं ना, वो सारी की सारी हदीसें मुतवातरा कहलाती हैं, तवातुर के साथ, ठीक है, यानी रिपीटेशन, यानी मल्टीपल अकरेंसेस किसी चीज की हो तो उसको तवातुर कहते हैं। कुरान मजीद जो है, ठीक है, कुरान मजीद जो हम जिसकी तफसीर पढ़ रहे हैं, जिसकी आप तिलावत किया करते हैं, ये पूरा का पूरा कुरान मजीद जो है ये हदीस मुतवातिर है। ये पूरा का पूरा कुरान मजीद हदीस मुतवातिर है, क्योंकि कुरान मजीद की हर आयत जो है वो सहाबा ने नबी अलैहिस्सलाम से सुनी, ठीक है ना, किसी एक सहाबी ने नबी अलैहिस्सलाम से नहीं सुनी, बल्कि बहुत बड़ी तादाद सहाबा के उन्होंने नबी अलैहिस्सलाम की जुबान मुबारक से सुनी, ठीक है। नबी अलैहिस्सलाम ने बता दिया कि ये जो अल्फाज मैं तुम्हारे सामने पढ़ रहा हूं ये मेरे अल्फाज नहीं है, बल्कि ये अल्लाह के अल्फाज हैं, कलामुल्लाह है, ठीक है ना। तो इस तरीके से पता चल गया कि ये कुरान है, ठीक है, क्योंकि नबी अलैहिस्सलाम ने ये बता दिया कि ये कलामुल्लाह है, ये मेरा कलाम नहीं है, ठीक है। तो कुरान मजीद भी हदीस मुतवातिरा है, ठीक है। उसी तरह से कुछ और भी हदीसें हैं जो कि हदीस मुतवातरा हैं, ठीक है, जो कि नबी अलैहिस्सलाम से बहुत सारे सहाबा ने सुनी और आगे नकल करी, ठीक है। लेकिन उन जो दूसरी हदीसें हैं वो नबी अलैहिस्सलाम ने नहीं फरमाई कि ये अल्लाह का कलाम है, बल्कि वो नबी अलैहिस्सलाम का ही कलाम था, तो इस वजह से वो कुरान के अंदर शामिल नहीं किया गया, ठीक है ना। तो यही फर्क है कुरान में और बाकी अहादीस के अंदर, कि नबी अलैहिस्सलाम ने जिसको बता दिया कि ये कुरान है तो वो कुरान के अंदर शामिल कर ली गई, और जिसको बता दिया कि ये कुरान मजीद नहीं है वो कुरान मजीद में शामिल नहीं की गई, ठीक है। सब कुछ नबी अलैहिस्सलाम के वास्ते से हमें मिला है, ठीक है ना। ऐसा नहीं हुआ कि कुरान मजीद जो है वो किसी टैबलेट के ऊपर लिख करके, या किसी जो है वो तख्ती पर, या किसी जो है वो कागज के ऊपर लिख करके, या किसी और चीज पे लिखी हुई जो है वो शक्ल में ऊपर से नीचे आ गई और लोगों के पास पहुंच गई, नहीं, पूरा का पूरा कुरान मजीद जो है नबी अलैहिस्सलाम की जुबान मुबारक से ही इंसानों तक पहुंचा, ठीक है। किसी को कोई सवाल इस बारे में तो पूछ लिएगा, आपने यहाँ पे क्या लिखा है, वर्ड क्या है, कौन सा वर्ड क्या है, असरा का वर्ड हमने कहा था कि जो कि आयत के अंदर मौजूद है, और मेराज का वर्ड जो है वो आयत में मौजूद नहीं है, ठीक है। अच्छा, मेराज का कॉन्सेप्ट मौजूद है सूरह नजम की आयत के अंदर, मेराज का वर्ड मौजूद नहीं है सूरह नजम की आयत के अंदर, ठीक है। सूरह नजम कहाँ पर है? 27वें पारे में, ठीक है। अच्छा, उसके बाद फिर फरमाते हैं बेअब्द ही, ठीक है, अपने अब्द को, अपने बंदे को इस मकाम एजाज और इकराम में लफ्ज पे अब्द ही एक खास महबूबियत की तरफ इशारा है, क्योंकि हक ताला किसी को खुद फरमा दें कि ये मेरा बंदा है, इससे बढ़कर किसी बशर का बड़ा एजाज नहीं हो सकता, ये मेरा बंदा है, ठीक है, खुद अल्लाह ताला फरमा दें। तो ये जो मुफ्ती शफी रहमतुल्लाह ने यहाँ पे जुमला लिखा है ना, तो ये लफ्ज अब्द को देखने की एक जिहत है, एक एंगल है, एक रुख है, ठीक है, कि बंदा एक तो होता है ना कि भाई हम सारे के सारे अल्लाह ताला के बंदे हैं, और हम कहते हैं बंदा, जो फारसी का शेर यहाँ पे लिखा है, वैसे तो मुझे फारसी नहीं आती लेकिन थोड़ा सा समझ में आ रही है ये यहाँ पे जो लिखी हुई है थोड़ी बहुत, तो उसमें क्या फरमाते हैं कि बंदा हसन बेसद जुबान गुफ्त के बंदाए तुआ, ठीक है ना, बंदा 100 दफा जो है ना अपनी जुबान से कहे कि मैं तेरा बंदा हूं, ठीक है ना, तो उसकी इतनी बड़ी बात नहीं होगी, तू ब जुबान खुद बगो बंदा नवाज कीस्ती, ठीक है, तू अगर खुद अपनी जुबान से कह दे कि तू मेरा बंदा है, तो असल बात तो ये है ना, ठीक है ना। जैसे कोई कहे कि मैं मुझे आपसे मोहब्बत है, मुझे आपसे मोहब्बत है, मुझे आपसे मोहब्बत है, ठीक है ना, आप 100 दफा कहते रहे, आप 1000 दफा कहते रहे मुझे आपसे मोहब्बत है, लेकिन जिसको आप कह रहे हैं अगर वो खुद जो है वो कह दे हाँ मुझे तुमसे मोहब्बत है, हाँ तुम सही कह रहे हो कि तुम्हें मुझसे मोहब्बत है, तब वैलिडिटी हो गई, तब बात पक्की हो गई और उसकी अहमियत जो है वो वाकई अहम है कि भाई महबूब ने खुद कह दिया कि हाँ तुम्हें मुझसे मोहब्बत है या मैं तुमसे मोहब्बत करता हूँ, ठीक है ना। बात तो तब बनेगी ना कि दोनों तरफ है आग बराबर लगी हुई, एक तरफ आग लगी हुई हो तो उससे इतना नहीं होता फायदा, दोनों तरफ है आग बराबर लगी हुई, ठीक है। तो देखें नबी अलैहिस्सलाम अल्लाह के बंदे थे लेकिन अल्लाह ताला खुद नबी अलैहिस्सलाम को कह रहे हैं कि ये मेरा बंदा, ठीक है। तो ये एक जहत है इस बात को देखने की। दूसरी जहत जो है वो हम दीगर मकाम के ऊपर आपको समझा रहे हैं आजकल रिसेंटली, जरा ज्यादा इस बात इसके ऊपर बात हो रही है कि नबी अलैहिस्सलाम की जो असल बड़ाई और असल जो खासियत है ना वो बंदा होना है, अल्लाह ताला की बंदगी। और बंदगी का जो लफ्ज है ना ये कोई यानी कोई आलीशान वाला लफ्ज नहीं है, आलीशानी बयान नहीं करता ये किसी को भाई, यानी बड़े हसीन है तो इससे पता चलता है हाँ भाई हुस्न के अंदर बड़ा आला मुकाम है, बड़े जमील है ना, बड़ा आला मुकाम है इसके अंदर, बड़े जो है वो क्या कहते हैं अकलमंद है, हाँ तो अकल का होना जो है ये तो बहुत बड़ी बात होती है, बहुत बड़ा अकलमंद है ना। कोई टीचर जो है वो अपने स्टूडेंट को कह दे कि ये मेरा सबसे अकलमंद स्टूडेंट है तो उसकी शान बढ़ जाती है ना। कोई जो है वो क्या कहते हैं पहलवान उस्ताद जो है वो अपने शागिर्द को कह दे कि हाँ ये मेरा जो शागिर्द है ना ये सबसे ज्यादा ताकतवर है, सबसे ताकतवर शागिर्द है मेरा, हाँ भाई ये तो बड़ी अजमत वाली बात हो गई उसकी, ठीक है ना। लेकिन कोई बड़ा जो है वो अपने छोटे को कहे कि ये मेरा गुलाम है, राइट, ये मेरा बंदा है, ये मेरा स्लेव है, तो स्लेवरी जो है ये कोई यानी कोई अजमत वाली सिफत तो नहीं है ना, ये तो पस्ती वाली सिफत है ना, ये मेरा स्लेव है ये तो पस्ती वाली सिफत है ना। हमारे बोलचाल के अंदर किसी को स्लेव जो बोला जाता है तो उसकी शान बताने के लिए तो नहीं बोला जाता, ठीक है। लेकिन अल्लाह ताला के यहाँ मामला दूसरा है, यहाँ पे कोई बंदा किसी दूसरे बंदे को नहीं कह रहा, कोई इंसान किसी दूसरे इंसान को नहीं कह रहा, ठीक है, कोई मखलूक किसी दूसरे मखलूक को नहीं कह रही, बल्कि खालिक और मालिक जो है वो अपने एक बंदे को कह रहा है कि ये मेरा बंदा है, ठीक है ना, अपने बंदे को, क्योंकि खालिक और बंदे के दरमियान जो है ना ये फर्क है ये, ठीक है ना। खालिक की सिफात कामिल होती है, बंदे की सिफात कामिल नहीं होती, खालिक जो है ना वो देने वाला होता है, बंदा जो है वो लेने वाला होता है, ये बिल्कुल फर्क है, खालिक और मखलूक के दरमियान बिल्कुल डिफरेंट मामला है। जबकि दो मखलूक हो, एक मखलूक जो है वो बहुत बड़ी मखलूक हो, एक मखलूक छोटी मखलूक हो, लेकिन है तो दोनों मखलूक ना, दोनों क्रिएटेड है ना, दोनों को जो है वो खाने की जरूरत पड़ती है, दोनों को पीने की जरूरत पड़ती है, दोनों को सोने की जरूरत पड़ती है ना। तो मखलूक और मखलूक के दरमियान तो बड़ी सिमिलैरिटीज हैं लेकिन खालिक और मखलूक के दरमियान सिमिलैरिटीज नहीं है। इस वजह से खालिक जो है ना उसके लिए किसी मखलूक को बड़ा बनाना जो है ना ये एक डिफरेंट अंदाज है, ये एक बिल्कुल एक डिफरेंट अंदाज का तकाजा करता है, ठीक है। तो अल्लाह ताला ने नबी अलैहि सलाम के लिए इस मौके के ऊपर जो लफ्ज इस्तेमाल किया ना ये लफ्ज ही नबी अलैहि सलाम की बड़ाई है, ये लफ्ज ही कि भाई बंदे की जो जो बेहतरीन सिफत है, जो बेहतरीन अचीवमेंट हो सकती है वो ये है कि वो अच्छा बंदा बन जाए अपने खालिक का, बेहतरीन बंदा बन जाए अपने खालिक का, ठीक है ना। ताकतवर बन जाना, ओ भाई तुम कौन सी ताकत, तुम्हारे पास कौन सी ताकत, ये सारी की सारी ताकत जो तुम्हारे पास है ये तो मेरी दी हुई है, अल्लाह ताला की दी हुई है ना भाई, ठीक है ना। तो तुम ताकतवर बन करके मेरे सामने क्या कर लोगे, वॉट इज द यानी तुम जैसे मिसाल के तौर पर वही बात है कि जैसे कोई बहुत बड़ा पहलवान हो, ठीक है ना, और उसके सामने जो है कोई बहुत ही छोटा सा बच्चा जो है ना वो अपनी ताकत दिखा करके समझे कि मैंने बड़ा कमाल कर दिया, तो पहलवान कहेगा यार तुम्हारी ये जो ताकत तुम जो जिसको अपनी ताकत समझ रहे हो तो मेरे सामने इस ताकत की क्या हैसियत है, ठीक है ना, यानी ये तो तुम बेसिकली मजाक कर रहे हो मेरे साथ कि अपनी ताकत मुझे दिखा रहे हो, ठीक है ना। अल्लाह ताला तो ताकत के
کے تخلیق کرنے والے ہیں. اللہ تعالیٰ طاقت کے یعنی کامل طاقت اللہ تعالیٰ کے پاس ہے. اللہ تعالیٰ کے سامنے طاقت دکھا کر کے بندہ کیا کر لے گا, ہے نا؟ اللہ تعالیٰ حکیم ہے, اللہ تعالیٰ کی عقل کامل ہے, حکمت ختم ہے اللہ تعالیٰ کے اوپر, مکمل ہے. اللہ تعالیٰ کے سامنے کوئی بندہ جو ہے وہ اپنی عقل مندی دکھا کر کے کیا کرے گا؟ یعنی اٹس اے جوک, اٹس اے جوک کہ ہم اللہ تعالیٰ کے سامنے اپنی عقل مندی دکھا کر کے جو ہے وہ سمجھے کہ ہم نے بہت بڑا تیر مار لیا, ہم نے بہت عقل مندی دکھا دی, ہم نے بہت بڑا ہی نہیں. اللہ تعالیٰ کے سامنے آپ کی ان صفات کی کوئی حیثیت نہیں ہے. اللہ کے سامنے جس صفت کی ہماری حیثیت ہے وہ تو بندگی ہے, جس کے اندر عاجزی ہے, جس کے اندر عاجزی ہے, پستی ہے جس کے اندر, اللہ کے مقابلے میں پستی. یہ کوئی تھوڑی کہہ رہے کہ نبی علیہ السلام جو ہے وہ دوسرے نبیوں کے مقابلے میں نعوذ باللہ پست ہیں, ہے نا, یا دوسرے انسانوں کے بارے کے مقابلے میں پست ہیں, یا جنوں کے مقابلے میں پست ہیں, یا فرشتوں کے مقابلے میں پست ہیں. یہ کوئی تھوڑی کہہ رہے ہیں, ٹھیک ہے نا. اللہ کے مقابلے میں نبی علیہ السلام, اللہ کے مقابلے میں یہاں پہ بات ہو رہی ہے نا. تو نبی علیہ السلام کی سب سے بڑی صفت جو ہے وہ بندگی ہے, ٹھیک ہے نا. اسی وجہ سے اللہ تعالیٰ نے نبی علیہ السلام کے لیے یہاں پر بندگی کا لفظ استعمال, بندے کا لفظ استعمال کیا. حتیٰ کہ ایون ڈکلریشن آف فیتھ, جب کوئی بندہ جب کوئی انسان مسلمان ہوتا ہے نا تو وہ کیا کہتا ہے, اشہد اللہ الہ الا اللہ و اشہد ان محمدن, میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وآلہ وسلم عبدہ و رسولہ. پہلے وہ یہ گواہی دیتا ہے کہ محمد صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے بندے ہیں, اور پھر اس کے بعد وہ کہتا ہے کہ اللہ تعالیٰ کے رسول ہیں. وہاں پر بھی بندگی کی صفت کو جو ہے وہ اللہ تعالیٰ نے اولا رکھا ہے, ٹھیک ہے. تو نبی علیہ السلام ہمیں یہاں پر بندگی سکھانے کے لیے ہے کہ تم بھی اللہ کے بندے بن جاؤ, ٹھیک ہے نا. اور جتنے اچھے تم بندے بنو گے اتنا جو ہے وہ اللہ تعالیٰ تمہیں پسند فرمائیں گے. وہی حضرت مفتی شفیع رحمۃ اللہ علیہ بھی یہاں پہ فرما رہے ہیں کہ یہ ایسا ہی ہے جیسے ایک دوسری آیت میں عباد الرحمن الذین یمشون فی الارض مرحا وغیرہ جو ہے نا سورہ فرقان کے آخر کے اندر, تو وہاں پر اللہ تعالیٰ نے اپنے مقبولان بارگاہ کا اعزاز بڑھانا مقصود ہے. وہاں پر بھی اللہ تعالیٰ نے نا عباد کا لفظ استعمال کیا جو کہ عبد کی جمع ہے, ٹھیک ہے. تو اللہ تعالیٰ کی مقبولیت کے لیے کیا چیز چاہیے ہے, بندگی چاہیے, عقل مندی نہیں چاہیے, جس کو ہم کہتے ہیں ڈیڑھ ہوشیاری, ہوشیاری دکھا رہے ہیں بھائی, ٹھیک ہے نا, ہوشیاری دکھانا نہیں چاہیے, بندگی چاہیے اللہ تعالیٰ کے سامنے, ٹھیک ہے. اس سے یہ بھی معلوم ہوا کہ انسان کا سب سے بڑا کمال یہ ہے کہ وہ اللہ کا عبد کامل بن جائے, ٹھیک ہے. تو ہم تو ایفرٹ کرتے ہیں, اللہ تعالیٰ ہماری ایفرٹ میں جو ہے وہ مدد فرمائے ہماری اور توفیق عطا فرمائے, لیکن ہماری ایفرٹ جو ہے وہ اتنی کامل تو نہیں ہو سکتی نا جتنی نبی علیہ السلام کی ہے کی ایفرٹ تھی. تو نبی علیہ السلام جو ہے وہ واقعی اللہ تعالیٰ کے عبد کامل بن گئے, اور ہم جو ہے وہ جتنی ایفرٹ کریں گے بندگی بننے میں, بندگی حاصل کرنے میں, اتنا زیادہ ہمارا فائدہ ہوگا, ٹھیک ہے. تو فرماتے ہیں کہ اس لیے کہ خصوصی اعزاز کے مقام پر آپ کی بہت سی صفات کمال میں سے صفت عبدیت کو اختیار کیا گیا, ٹھیک ہے نا. وہی بات جو ابھی آپ کو سمجھائی ہے کہ یہاں پر بہت ساری نبی علیہ السلام کی صفات تھیں لیکن کسی کا ذکر نہیں کیا گیا بلکہ عبدیت کا صفت کا ذکر کیا گیا. اور اس لفظ سے ایک بڑا فائدہ یہ بھی مقصود ہے کہ اس حیرت انگیز سفر سے جس میں اول سے آخر تک سب فوق العادت معجزات ہی ہیں, کسی کو خدائی کا وہم نہ ہو جائے, ٹھیک ہے, کہ ایسی عجیب و غریب قسم کی جو ہے وہ معاملات نبی علیہ السلام کے ساتھ ہو رہے ہیں, اور آپ صلی اللہ علیہ وسلم کو اتنا بڑا مقام جو ہے وہ مل گیا ہے کہ آسمانوں تک پہنچ گئے ہیں, اور جنت جہنم کی جو ہے وہ سیر ہو گئی ہے, اور سدرت المنتہا تک پہنچ گئے ہیں, اور سارے نبیوں کی امامت کر لی ہے, اور وغیرہ وغیرہ, ٹھیک ہے نا. تو کسی کو جو ہے وہ خدائی کا وہم نہ ہو جائے کہ یہ تو اس کا مطلب ہے کہ یہ بھی خدائی میں شریک ہے, ٹھیک ہے نا. جیسے کہ عیسائیوں کو جو ہے وہ شیطان نے یہ وہم لگا دیا, یا یہ غلط فہمی لگا دی کہ عیسیٰ علیہ السلام جو ہے نا دیکھو آسمان پہ اٹھا لیے گئے, اور عیسیٰ علیہ السلام جو ہے وہ کیا کہتے ہیں مردے کو زندہ کر دیا کرتے تھے, اور کوڑی کا جو مریض ہوتا تھا لیپرسی کا اس کو جو ہے وہ ٹھیک کر دیا کرتے تھے, تو یہ تو شفا دینے والی صفت تو اللہ تعالیٰ کی صفت ہے, اور زندہ کرنے والی صفت تو اللہ تعالیٰ کی صفت ہے, ना, कबूतर को जिंदा कर दिया, ये तो अल्लाह की सिफत है। तो इसका मतलब ये है कि ईसा अलैहि सलाम जो है ये भी खुदाई में शरीक है, ठीक है ना। ये खुदा या तो खुदा है, या एक तो इन्होंने तो खैर बहुत ही कंफ्यूजिंग कंफ्यूजिंग बना दिया ना अपनी ट्रिनिटी को। कभी कहते हैं कि वो खुदा है, कभी कहते हैं वो खुदा के बेटे हैं, कभी कहते हैं कुछ है। तो इस तरह से जो है ना वो इंसान को शैतान फिर गलत फहमी लगा देता है। अल्लाह ताला ने उसका दरवाजा बंद कर दिया लफ्ज अब्द को यहाँ पर इस्तेमाल करके, ठीक है। जैसे ईसा अलैहि सलाम के आसमान पर उठा जाने से ईसाइयों को धोखा लगा है, इसलिए लफ्ज अब्द कहकर यह बतला दिया कि इन तमाम सिफात व कमालात और मौजजात के बावजूद हज़रत सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे ही हैं, खुदा नहीं है। ही इज नॉट वन ऑफ गॉड्स, ठीक है। जैसे कि ये लोग क्या कहते हैं हिंदू मजहब के अंदर भी है ना बहुत सारे खुदा हैं उनके, ठीक है। एक सबसे बड़ा खुदा तो है लेकिन छोटे भी बहुत सारे खुदा हैं, ठीक है। हालांकि उन्होंने माँ की गोद में कहा था कि इन्नी अब्दुल्ला जी, उन्होंने माँ की गोद में कहा तो था इन्नी अब्दुल्ला, और बेशक कहा था, ऑफकोर्स कहा था, लेकिन ये अल्फाज जो हैं वो तौरात के अंदर इन्होंने महफूज नहीं रखे ना, ये तो कुरान मजीद के अंदर महफूज है इन्नी अब्दुल्ला, ये तो कुरान मजीद के अंदर अल्लाह ताला ने कुरान मजीद की हिफाजत फरमाई ना। तो उन्होंने तो अपने जो तौरात और इंजील के अल्फाज थे ना उनको तब्दील कर दिया, ठीक है, और ऐसी बातों को जो है वहां से निकाल दिया। जो असल तौरात थी उसको जो है वो या तो बिल्कुल गायब कर दिया या उसको जो है वो खत्म ही कर दिया बिल्कुल, ठीक है। अच्छा, मेराज के जिस्मानी होने पर कुरान व सुन्नत के दलाइल और इजमा। कुरान मजीद के इरशादात और अहादीस मुतवातिरा से जिनका जिक्र आगे आता है साबित है कि इसरा व मेराज का तमाम सफर सिर्फ रूहानी नहीं था बल्कि जिस्मानी था, जैसे आम इंसान सफर करते हैं, ठीक है। अच्छा, यहाँ पे एक और भी बहुत अहम नुक्ता था कि नबी अलैहिस्सलाम की कामयाबी क्या थी कि वो जो है ना अल्लाह ताला के यहाँ कामिल मकबूलियत उनको मिल गई। किस तरह से कामिल मकबूलियत मिल गई? कामिल अब्दियत के जरिए से उनको मकबूलियत मिल गई, ठीक है। तो मकबूलियत हासिल करने का जो रास्ता होता है ना, जो तरीका होता है किसी बड़े के सामने, ठीक है ना, बड़े के सामने मकबूल हो जाना, कबूल हो जाना, या बड़े की आंख का तारा बन जाना, ठीक है ना, इसमें एक बात का बहुत ज्यादा हमें ख्याल रखना चाहिए, यानी याद रखना चाहिए कि इसमें जो है ना वो जितना बड़ा होगा ना उतना ज्यादा उसके सामने मकबूल होने के लिए जो है ना वो क्या कहते हैं अपने छोटेपन को जाहिर करना और अपने छोटेपन का एतराफ करना, ठीक है ना, इससे जो है ना वो मकबूलियत होती है। बड़े के सामने मकबूल होने के लिए बड़ा बनना ये मकबूलियत का रास्ता नहीं है, ठीक है। बड़े के सामने मकबूल होने के लिए बड़ा बनना ये मकबूलियत का रास्ता नहीं है। बड़ा बनना जो है ना ये छोटों के सामने मकबूलियत का रास्ता होता है। मिसाल के तौर पर क्या कहते हैं बेगम साहिबा, ठीक है ना। अब बेगम साहिबा जो है वो शौहर साहब के सामने अल्लाह ताला ने जो तरीका बनाया, आजकल तो उसको उलट दिया गया है कि बेगम साहिबा जो है वो बड़ी हो गई हैं, शौहर साहब छोटे हो गए, ठीक है ना। लेकिन तरीका तो ये था ना कि शौहर साहब जो है वो कवाम हैं, बड़े हैं, ठीक है ना। तो अब शौहर साहब जो है ना वो बेगम साहिबा के यहाँ के सामने जो है ना वो मकबूल बनना चाहते हैं, उनकी आंखों का तारा बनना चाहते हैं, तो वो बेगम साहिबा के सामने जो है ना वो कुछ कुछ अपने फीट्स दिखाएंगे, अपने कुछ यानी कुछ करतब दिखाएंगे ऐसे जो कोई और नहीं कर सकता, ठीक है ना। जैसे एक बचपन में एक पड़ा हुआ लतीफा याद आ रहा है कि शौहर साहब जो था ना वो क्रिकेटर थे, तो बेगम साहिबा जो है वो बैठी हुई थी उधर पवेलियन के अंदर बैठी हुई थी ऑडियंस में, तो अब जो है ना शौहर साहब जो है ना वो बेगम साहिबा को इम्प्रेस करने के लिए जो है बड़े बड़े छक्के मार रहे हैं, चौके मार रहे हैं, और बॉलिंग कराने के लिए आए तो बड़ी जबरदस्त बॉलिंग करा रहे हैं, तो भाई बेगम साहिबा खुश, हाँ भाई मेरे शौहर साहब जो कितने अच्छे बैट्समैन हैं, कितने अच्छे जो है बॉलर हैं। इस तरह से वो शौहर साहब जो है वो बेगम साहिबा के मार्क्स स्कोर कर लिए उन्होंने अपने यानी सलाहियतें दिखा करके, ٹھیک ہے. اسی طریقے سے کسی اور بھی موقع پہ آپ دیکھ لیں کہ بچوں کے سامنے جو ہے نا وہ کوئی انکل جو ہیں وہ یعنی اپنی عقلی صلاحیتیں دکھا کر کے نا بچوں کے سامنے جو ہے مقبول ہو گئے, یا کسی اور قسم کی صلاحیتیں دکھا کر کے جو ہے نا وہ بچوں کے سامنے مقبولیت حاصل ہو گئی. تو یہ جو مقبولیت حاصل کرنے کا طریقہ ہوتا ہے نا, یہ چھوٹوں کے سامنے یہ طریقہ ہوتا ہے, ٹھیک ہے نا, اپنی صلاحیتیں دکھا کر کے منوا لینا اپنے آپ کو. بڑوں کے سامنے اور خاص طور پر ایسا بڑا جو کہ آپ کو جو ہے وہ انسائڈ آؤٹ جانتا ہو, جو کہ آپ کو جو ہے نا وہ ایکس رے ویژن سے جو ہے وہ دیکھتا ہو, ٹھیک ہے, اس کے سامنے مقبول ہونا جو ہے نا وہ یہ طریقہ نہیں ہے. اس کا طریقہ یہ نہیں ہے اپنی صلاحیتیں منوا کر کے اس کے سامنے مقبول ہو جانا. نہیں, یہ طریقہ چھوٹوں کے سامنے چلتا ہے, بڑوں کے سامنے نہیں چلتا. تو ہم سے اکثر یہ غلطی ہو جاتی ہے کہ ہم جو ہے نا وہ بڑوں کو بھی جو ہے نا وہ پتہ نہیں, یا تو چھوٹا سمجھنا شروع کر دیتے ہیں, یا یہ جو ہے وہ ہمیں اتنا ہی سمجھ میں نہیں آتا کہ بڑوں کے سامنے مقبولیت کرنے کا کیا طریقہ ہوتا ہے, ہم اس بات کو سمجھ ہی نہیں پاتے, ٹھیک ہے. اس وجہ سے نا ہم بڑوں کے سامنے بھی جو ہے نا وہ چیتا بننے کی کوشش کرتے ہیں, بڑوں کے سامنے بھی جو ہے نا وہ اپنی ہوشیاری دکھانے کی کوشش کرتے ہیں, بڑوں کے سامنے بھی جو ہے نا وہ اپنے کیا کرتے ہیں یعنی اپنے آپ کو پرفیکٹ شو کرنے کی کوشش کر رہے ہوتے ہیں. مجھ سے غلطی نہیں ہوتی, ٹھیک ہے نا, یا یہ کہ اگر غلطی ہو رہی ہوتی ہے نا تو پھر ہم ان غلطیوں کو چھپانے کی کوشش کرتے ہیں, ٹھیک ہے نا, ہم چھپانے کی کوشش کرتے ہیں, غلط بیانی کر کے چھپاتے ہیں, جھوٹ بول کر کے چھپاتے ہیں, ٹھیک ہے نا, یا جو ہے وہ کسی اور طریقے سے چھپاتے ہیں, جیسے کہ ہم کوشش کرتے ہیں بڑوں کے سامنے, ٹھیک ہے, کہ ہم جو ہے نا وہ دوسروں کے فالٹس جو ہے نا ان کے بارے میں بات کرنا شروع کر دیں, تو بڑے صاحب جو ہے نا وہ دوسروں کے فالٹس کی طرف مشغول ہو کر کے ہماری فالٹس سے جو ہے وہ ان کی نظر ہٹ جائے گی, اور اس طرح جو ہے نا وہ ہم اپنے بڑوں کے سامنے جو ہے وہ مقبول بن جائیں گے, ان کی آنکھوں کا تارا بن جائیں گے. تو اس قسم کی عجیب و غریب قسم کی بیوقوفانہ حرکتیں جو ہے نا وہ ہم کرتے ہیں, ٹھیک ہے نا, آپ نے کبھی کری امی ابو کے سامنے اس طرح کی حرکت, یا ٹیچر کے سامنے اس طرح کی حرکت, ٹھیک ہے نا, یا شیخ کے سامنے اس طرح کی حرکت کری؟ تو ہم نے تو اپنے غلطیوں کو بھی ایڈمٹ کرنا چاہیے کہ ہاں جی ہم سے بھی کبھی اس طرح کی غلطیاں ہوئیں, یا بہت سارے لوگوں کو دیکھا ایسی حرکتیں کرتے ہوئے, ٹھیک ہے. تو یہ بہت بڑی مسٹیک ہوتی ہے, خصوصاً جو ہے نا جو لوگ مشائخ کے ساتھ جو ہے وہ بیعت کا تعلق بناتے ہیں, اصلاحی تعلق بناتے ہیں, ٹھیک نا, تو اب جو ہے نا وہ ان کے سامنے جو ہے وہ یعنی کچھ بننے کی کوشش کر رہے ہوتے ہیں, ٹھیک ہے, تو اب عجیب و غریب قسم کی حرکتیں کر رہے ہیں, جھوٹ بول رہا ہے کوئی, تو کوئی جو ہے وہ دوسروں کے ایبوں کو ٹٹول رہا ہے تاکہ اس شیخ صاحب جو ہیں وہ دوسروں کے ایبوں کی طرف متوجہ ہو جائیں اور ان کے ایپ سے جو ہے وہ غافل ہو جائیں, ٹھیک ہے نا, ایسے ایسے جھوٹ بول رہے ہوتے ہیں اپنے مشائخ کے سامنے, ٹھیک ہے نا, یا یہ کہ کوئی صلاحیت اگر ہے تو اب ہم چاہتے ہیں کہ ہمارے شیخ جو ہے نا وہ معترف ہو جائیں ہماری صلاحیتوں, ٹھیک ہے نا, ہمارے شیخ صاحب جو ہے نا وہ ہماری صلاحیتوں کو مان لیں, تو ہم ان کے سامنے اپنے آپ کو منوا لیں کسی طریقے سے, اور منوانے سے جو ہے نا پھر ہم کامیاب ہو جائیں, ٹھیک ہے نا. یہ غلطی اصل میں اس بات کی غمازی کرتی ہے کہ ہم نے اس سلسلے کو سمجھا ہی نہیں, ٹھیک ہے نا, ہم نے مقصد ہی نہیں سمجھا. یہ تو ایسے ہی ہو گیا نا کہ جیسے آپ ڈاکٹر کے سامنے جائیں, ڈاکٹر کے پاس جا رہے ہیں کلینک میں, ٹھیک ہے, اور ڈاکٹر کے پاس جو ہے نا وہ آپ اپنے آپ کو پروف کرنے کی کوشش کر رہے ہیں کہ جی میں بالکل صحت مند ہوں, ٹھیک ہے, اور میں جو ہوں نا میری صحت تو بالکل پرفیکٹ ہے نا بھائی. آپ جیسے کسی آئی ڈاکٹر کے پاس گئے نا, ٹھیک ہے, تو اب آئی سائٹ جو ہوتی ہے وہ 6x6 پرفیکٹ آئی سائٹ ہوتی ہے نا, تو اب آپ ڈاکٹر صاحب کے پاس گئے اور آپ کو جو ہے نا وہ ڈاکٹر صاحب نے کہا کہ آپ یہ دیوار کے اوپر لکھے ہوئے جو حروف ہیں نا ان کو آپ پڑھ کے بتائیں, ٹھیک ہے, تو اب جو ہے نا وہ آپ کچھ حروف پڑھ نہیں پا رہے ہیں, لیکن بس کسی طریقے سے جو ہے نا یو آر ٹرائنگ ٹو میک دیم اپ, ہے نا, کہ آپ کو نظر تو وہ نہیں آ رہے حروف, لیکن آپ جو ہے نا وہ چاہتے ہی ہیں کہ ڈاکٹر صاحب کو پتا نہ چلے کہ مجھے میری تو آئی سائٹ خراب ہو گئی ہے, آپ چاہتے ہی ہیں کہ ڈاکٹر صاحب جو ہے نا وہ تو یہی سمجھتے رہے کہ میری آئی سائٹ جو ہے وہ 6x6 ہے, اگر ڈاکٹر صاحب جو ہے نا وہ میری آئی سائٹ کو 6x6 مان لیں گے نا تو اس کا مطلب یہ ہوگا کہ میں کامیاب ہو گیا, میں کامیاب ہو گئی. ایسے شخص کو کیا کہا جائے گا, ایسے شخص کو کہا جائے گا کہ یا تو
अकल से पैदल है, ठीक है ना, बिल्कुल ही अकल से पैदल है कि अभी डॉक्टर साहब के सामने आप ये हरकत क्यों कर रहे हैं यार, ठीक है ना। या ये कि यानी उसने समझा ही नहीं है कि वो डॉक्टर के क्लिनिक में आया क्यों है, वो पता नहीं ऐसे टहलते टहलते पता नहीं किसी के पुश करने के ऊपर, किसी के जो है वो ताने देने के ऊपर, ताने देने की वजह से जो है वो डॉक्टर क्लिनिक में आ गया, है ना। हम में से अक्सर जो है वो ताने देने की वजह से भी तो आ जाते हैं ना डॉक्टरों के पास, दूसरों के तानों को हमसे बर्दाश्त नहीं हो रहे होते तो हम डॉक्टर के पास आ जाते हैं बिलासर। लेकिन इलाज करवाना तो मकसूद ही नहीं था, मकसूद था अपने आप को मनवाना, ठीक है ना। तो ऐसे शख्स का क्या बनेगा फिर, ठीक है ना, किसी को कोई सवाल हो तो पूछ लेगा। बात के हम आगे चलते हैं। मेराज के जिस्मानी होने पर कुरान सुन्नत के दलाइल और इजमा। तो फरमाते हैं कुरान मजीद के इरशादात और अहादीस मुतवातिरा से जिनका जिक्र आगे आता है, साबित है कि इसरा व मेराज का तमाम सफर सिर्फ रूहानी नहीं था बल्कि जिस्मानी था। जैसे आम इंसान सफर करते हैं, जिस्मानी सफर करते हैं ना भाई, रूहानी तौर पर तो हम सफर नहीं करते ना, ठीक है। कुरान करीम के पहले ही लफ्ज सुबहाना में इस तरफ इशारा मौजूद है, क्योंकि ये लफ्ज ताज्जुब और किसी अजीम शान अमर के लिए इस्तेमाल होता है, ठीक है। सुबहान अल्लाह, कोई बड़ी अजीब अजीब चीज आपने सुनी होती है तो आप कहते हैं सुबहान अल्लाह, ठीक है। तो अगर मेराज सिर्फ रूहानी बतौर ख्वाब के होती, रूहानी का मतलब यहां पर क्या कि जिसमें कि रूह ट्रैवल करती है, तो ख्वाब में ऐसा होता है कि जिस्म तो बिस्तर के ऊपर लेटा हुआ होता है, लेकिन रूह जो होती है ना उसका एक हिस्सा जो है वो जिस्म से अलग होकर के आलम इमसाल की तरफ सफर करना शुरू कर देता है। दिस इज वॉट इज कॉल्ड ए ड्रीम, ख्वाब इसी को कहते हैं, ठीक है ना। हजरत उठ करके बिस्तर से जो है ना वो सफर करना नहीं शुरू कर देते, अगर वो बिस्तर से उठ करके सफर करना शुरू कर दें तो उसको कहते हैं, क्या कहते हैं उसको, नाइट वो स्लीप वॉकिंग, उसको स्लीप वॉकिंग कहते हैं, नींद में सफर करना, ठीक है ना। तो रूह सफर करती है उसको ख्वाब कहते हैं। तो भाई इसमें कौन सी अजीब बात है, ख्वाब तो हर मुसलमान बल्कि हर इंसान देख सकता है कि मैं आसमान पर गया और फला फला काम किए, ख्वाब में मैं बादशाह बन गया, ख्वाब में मैं मलका बन गई, ख्वाब में जो है वो फलाना हो गया, ढुमकाना हो गया, तो ये कौन सी बड़ी बात है भाई, है ना। ये तो हर इंसान देख सकता है, मुसलमान भी होना उसके लिए शर्त नहीं है, ठीक है। तो सुबहाना का लफ्ज क्यों इस्तेमाल किया ऐसी चीज के लिए जो कि एवरीवन कैन एक्सपीरियंस, हर बंदा ही उसका मुशाहिदा कर सकता है, तो सुबहाना का लफ्ज इस्तेमाल करने की क्या जरूरत थी इसके इसके इब्तिदा में, ठीक है। कौन से आलम में ड्रीम आती है, कौन से आलम में ड्रीम नहीं आती, रूह किस आलम में जाती है ड्रीम के अंदर, ठीक है। तो उसको आलमुल इमसाल कहते हैं, ठीक ना। एक एक सिमिलिट्यूड्स वाला एक 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 अल्लाह ताला का बनाया हुआ एक आलम है जिसके अंदर जो है ना वो चीजों की यानी क्या कहते हैं अजसाम मौजूद है, चीजों की अजसाम जिस्म यानी जिस्मानी शक्ल के अंदर चीजें मौजूद है, ठीक है। इमसाल सा के साथ, तीन नुक्ते वाले जो सा होते हैं ना उसके साथ है, इमसाल। अच्छा, यानी मिसाल के लफ्ज से इमसाल निकला, मिसाल से यहाँ पे मुराद के सिमिलैरिटी यानी सिमिलिट्यूड्स हैं कि भाई जैसे जो है वो मौत है, ठीक है ना। तो मौत जो है ना वो एक क्या कहते हैं मेंढे की शक्ल में होगी, ठीक है, या कोई और चीज जो है वो किसी और शक्ल में होगी, और रियल शक्लें भी होती हैं, जैसे दुनिया के अंदर कुछ चीजों की शक्लें होती हैं वैसी जो है वो उस आलम के अंदर भी वैसी वैसी शक्लें भी होती हैं, ठीक है। बहरहाल तो ये एक अलग किस्म का आलम है जिसके अंदर रूह ट्रैवल कर रही होती है ख्वाब के अंदर। दूसरा इशारा लफ्ज अब्द से इसी तरफ है, क्योंकि अब्द जो है सिर्फ रूह नहीं बल्कि जिस्म और रूह के मजमुए का नाम है, ठीक है, इसके अलावा, ठीक है। यानी अब्द का लफ्ज ही जो है ना वो दोनों को मिला करके बोला जाता है, सिर्फ रूह को अब्द नहीं बोला जाता। इसी वजह से जो आलमुल अरवाह के अंदर हमारी रूहें मौजूद है मौजूद थी यहां दुनिया में आने से पहले, तो उन रूहों को अब्द नहीं कहा जाता, उनको सिर्फ रूह कहा जाता है, ठीक है ना। अब्द कब बनता है, जब 120 दिन गुजर जाने के बाद फरिश्ता आकर के माँ के पेट में जो 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 जायगोट होता है या एम्ब्रियो होता है उसके अंदर रूह फूंकता है आकर के, ठीक है ना। रहम के अंदर जब रूह फूंक देता है ना, अब वो जिस्म जो होता है उसके अंदर जिंदगी आ जाती है रूह के फूंकने से, अब्द वो अब जो है वो अब्द बन जाता है,
ٹھیک ہے, اور عبد کو جو ہے نا پھر اس کے بعد ابورشن جو ہے وہ کسی صورت جائز نہیں ہوتی سوائے اس کے کہ ماں کی زندگی کو خطرہ ہے, ٹھیک ہے, کیونکہ وہ اب وہ زندہ ہو چکا ہے, ٹھیک ہے. تو یہ فقہ کا مسئلہ ہے کہ ابورشن جو ہے وہ جائز نہیں ہے. بہرحال اس کی تفصیل جو ہے وہ یہاں پہ ہم نے بات نہیں کرنی ہے, اس کی کلاس نہیں ہے. آگے فرماتے ہیں کہ واقعہ معراج, حضرت صلی اللہ علیہ وسلم نے حضرت ام ہانی رضی اللہ تعالی عنہا کو بتلایا تو انہوں نے حضور صلی اللہ علیہ وسلم کو یہ مشورہ دیا کہ آپ اس کا کسی سے ذکر نہ کریں ورنہ لوگ اور زیادہ تکذیب کریں گے. اگر معاملہ خواب کا ہوتا تو اس میں تکذیب کی کیا بات تھی بھائی, ہے نا. تو ام ہانی رضی اللہ تعالیٰ جو ہے وہ ظاہر ایک عورت ذات تھی صنف نازک, ٹھیک ہے, اور انہوں نے اپنی خیر خواہی اور اپنی محبت کی وجہ سے نبی علیہ الصلوۃ والسلام کو مشورہ دیا کہ دیکھیں لوگ آپ کو بہت تکلیف دیں گے, روحانی تکلیف پہنچائیں گے اور اذیت دیں گے نا, آپ جو ہے نا وہ کسی کو بتائیے گا نہیں. اب ان کو کیا پتا کہ اللہ تعالیٰ کا کیا مقصد ہے, وہ اللہ کی نبیہ تو کوئی تھی نہیں, ٹھیک ہے نا. انہوں نے اپنے طور پہ خیر خواہی اور محبت والا مشورہ, محبوبانہ مشورہ دے دیا, ٹھیک ہے. یہاں پر یہ بیان کرنا مقصود ہے کہ اگر روح اگر خواب کے اندر یہ سفر ہوتا تو پھر وہ ایسا مشورہ کیوں دیتے, ٹھیک ہے نا. خواب میں تو کوئی بھی سفر کر سکتا ہے, اس میں تکذیب کرنے کی کوئی بات ہی کوئی نہیں ہے اس کے اندر, ٹھیک ہے. اچھا یہ ساری جو ڈسکشن ہے نا یہاں پر مفتی شفیع رحمۃ اللہ علیہ کر کیوں رہے ہیں, اتنا زیادہ کیوں یعنی اس بات کو پھیٹ رہے ہیں کہ یہ جسمانی معراج تھی, جسمانی معراج. اس کی وجہ یہ تھی کہ یہ جو انگریزوں کے اثر میں آ کر کے کچھ مسلمانوں نے جو ہے نا وہ دین اسلام کو انگریزوں کے سامنے قابل قبول بنانے کی کوشش کری تھی, ٹھیک ہے نا, انگریزوں کے کے ذہنی غلامی کی وجہ سے یا انگریزوں کی جو ہے وہ رشوت اور انگریزوں کی جو ہے وہ پیسے کھلانے کی وجہ سے, جس وجہ سے بھی, ٹھیک ہے نا. تو ان طرح کے جو مسلمان تھے انہوں نے کیا حرکت کری, انہوں نے جو ہے نا وہ ایسی باتوں کو جو کہ سائنٹیفکلی اور فزیکلی جو ہے وہ پروویبل نہیں تھی نا, انہوں نے اس کا انکار کر دیا, ہے نا. تو ان میں سے ایک بات یہ بھی تھی کہ نبی علیہ الصلوۃ والسلام جو ہے وہ آسمانوں کا سفر کر کے, انہوں نے کہا بھائی یہ سائنس سے تو یہ چیز ہمارے سمجھ میں نہیں آتی, یہ کیسے ہو سکتا ہے. تو اس وجہ سے انہوں نے کہا نہیں, یہ جو معراج تھی نا یہ تو روحانی ہوئی تھی, یہ جسمانی کوئی تھوڑی ہوئی تھی, ٹھیک ہے نا. تو یہ پھر یہ جو آئیڈیالوجی تھی اس کو پھر بہت سارے دوسرے مسلمانوں نے بھی ماننا شروع کر دیا, جو کہ اسی طرح کے تعلیمی نظام علی گڑھ والا جو تعلیمی نظام تھا اس سے پل پل کر کے جو بڑے تھے, ہے نا, تعلیم سرکار کی اور دودھ ڈبے کا پیا اور تعلیم ہے سرکار کی, ٹھیک ہے نا. تو اس طرح کے مسلمانوں نے پھر اس کو اڈاپٹ کرنا شروع کر دیا تھا, ماننا شروع کر دیا تھا. اسی وجہ سے علماء کرام جو ہے وہ ایسے معاملات جب بھی آتے ہیں تو ان میں ایسی جو باتیں ہوتی ہیں نا ان کو پھر پروف کرتے ہیں, عقلی طور پر بھی نقلی طور پر بھی پروف کرتے ہیں کہ نہیں ایسا نہیں تھا, ٹھیک ہے. یہاں پر چونکہ کلاس کا ٹائم مکمل ہو چکا ہے اس وجہ سے ہم اپنی کلاس میں یہاں پر روکتے ہیں. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.